नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म प्रकाश शर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिमा केन्द्रित रहेर छलफल गर्छौं। स्थानीय, प्रदेश र संघ तीनै तहका चुनावमा बेहोरेको हारपछि नेपाली कंग्रेस यतिखेर चुनावमा हारको कारण खोतल्न लागिपरेको छ। तर नेता खुम्बहादुर खड्काको निधनपछि केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। बैठकमा यसअघि बोलेका नेताहरूले नेतृत्वको कार्यशैली र मनोमानी व्यवहारका कारण पार्टीले 3 वटा चुनावमा हार भोग्नु परेको भन्दै आलोचना गरेका छन्। चैत 9 गतेदेखि शुरू भएको केन्द्रीय समिति बैठकको शुरूको दिनमै बोल्ने पालो पाएका केन्द्रीय सदस्य डाक्टर नारायण खड्काले भने पार्टीको हारको कारण नेतृत्वको कार्यशैली मात्रै नभई उम्मेद्वारको व्यक्तिगत कुशलता र दुई कम्युनिष्ट पार्टीको साझा उम्मेद्वारलाई पनि देख्नु भएको छ। यसैले नेतृत्वलाई मात्रै गाली नगरी आत्मसमीक्षाको पनि जरूरी रहेको नेता खड्काको बुझाइ छ। यसै गरी विपक्षीको बेन्चमा बसेर कांग्रेसले सशक्त व्यवहार देखाउनु पर्ने पनि उहाँ औल्याउनुहुन्छ। आजको बदलिदो नेपालको अंकमा हामी नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्कासँग कुराकानी गर्छौं। डाक्टर खड्कालाई मैले नयाँ वर्षको शुभकामना दिँदै उहाँको व्यक्तिगत सन्चो विसन्चो सोधिसकेपछि कांग्रेस पार्टीको अवस्था चाहिँ कस्तो छ त भनेर कुराकानीको शुरूआत गरेको छु।
केही समय स्थगित भएर फेरि हुँदैछ बैशाख 7 गतेबाट सायद, अनि अब हाम्रो त्यसपछि यसलाई फेरि पुनर्ऊर्जित गर्ने, पुनर्सङ्गठित गर्ने त्यो अभियानमा छौँ हामी यतिखेर।
पुनर्ऊर्जित, पुनर्सङ्गठित भन्नुको मतलब कांग्रेस अहिले त्यति स्वस्थ छैन।
रिएनर्जाइज भनेको त समयअनुसार चाहिँ त्यसलाई चेन्ज गर्नुपर्छ नि, त्यसैले डाइनामिक हुन्छ नि पार्टीहरू होइन। अब स्वस्थ भनेको अब तपाईँले एउटा चाहिँ नतिजा, एउटा चुनावी एउटा परिणाम एउटा हो, त्यसको इन्डिकेटर एउटा, त्यसले हेर्दाखेरि चाहिँ केही पार्टीको चाहिँ भनौँ न कार्य सम्पादन, पार्टीको पर्फर्मेन्स, पार्टीको इमेज केही खस्केको देखिन्छ। अब त्यसैलाई फेरि लिएर अब हामीले अगाडि बढ्ने हो, त्यहाँबाट अगाडि बढ्ने हो, त्यसैले त्यसलाई रिएनर्जाइज, पुनर्ऊर्जित गर्ने भनेको त्यही हो।
कहाँ कहाँ कुन कुन कुरामा कङ्ग्रेसको इमेज अहिले खस्केको छ र अब त्यो रिएनर्जाइज कसरी हुन्छ?
इमेज खस्किने चाहिँ त अब खास गरेर निर्वाचनको परिणामबाट जुन एउटा अलिकति व्याप्त असन्तोष आफूभित्र भयो त्यसले एउटा भन्छ नि अङ्ग्रेजीमा रिपल इफेक्ट, त्यसैको चाहिँ एउटा तरङ्गहरू त्यसले पैदा गरेर आपसमै पनि के भनेदेखि अब चाहिँ के भयो त किन भयो भन्दाखेरि कसैमाथि दोष हालिदिने अनि दोष दिएर चाहिँ यो यसको फलानुको कारण या पार्टी सभापतिको कारण या चाहिँ वरिष्ठ नेताको कारण त्यो हामी कारण खोजेर कसैमाथि दोष थुपारेर अनि उम्किने कोसिस पनि हुन्छ। त्यसले गर्दाखेरि आम कार्यकर्तामा चाहिँ अब त्यो एउटा सञ्चार भइरहेको छ, एउटा तरङ्ग कि वास्तवमा चाहिँ सायद अब पार्टीको नेतृत्व त जिम्मेवार त हुनैपर्छ को कारणबाट होला भन्ने एउटा छ र खच्किने त्यो भयो। तर अब त्यसमा समग्रमा हेर्दाखेरि चाहिँ अब निर्वाचनभन्दा अगाडि करिब 2 महिना अगाडि माओवादी एमालेको गठबन्धन, चुनावी गठबन्धन, पार्टी एकीकरणका कुराहरू अनि त्यसपछि अब अलिकति हाम्रो या चाहिँ एमालेको अध्यक्ष ओलीजीको अलिकति उग्र राष्ट्रवादको धार जुन उहाँले पक्रिनु हो, अहिले फेरि राष्ट्रवादको हावा चलिरहेको छ युरोप, अमेरिका, हाम्रो दक्षिण एसियामा पनि, यी सबको प्रभावले हो। र हाम्रो पनि कार्य सम्पादन, हाम्रो नेताहरूको पनि प्रधानमन्त्री, पार्टी सभापति, अन्य नेताहरू जो चाहिँ निर्णयमा बसे, निर्णय गर्ने ठाउँमा बसे, डिसिजन मेकिङमा बसे, उनीहरू पनि एउटा कारण हो। र समग्रमा कुनै एउटा भन्दा पनि एउटा मूलको कारण चाहिँ त यो जुन हो, तपाईँले चुनावी नतिजा हेर्नु भनेदेखि, समानुपातिको हेर्नु भनेदेखि हाम्रो 22-25 ठाउँमा जुन केही मार्जिनलले मात्रै हारेको ठाउँहरू छन् त्यो तपाईँले जोड्नुभयो भनेदेखि चाहिँ यो गठबन्धनको भोट जुन खप्टियो त्यसले एउटा ठुलै तपाईँको चाहिँ असर पारिदियो हामीलाई चुनावमा पराजयको लागि।
चुनावी नतिजा जुन आयो, लोकप्रिय मतमा कङ्ग्रेस दोस्रो स्थानमै रह्यो, त्यो कुरा विचार गरेर पनि कङ्ग्रेस त्यति खस्किएको होइन तर सुधार्नुपर्ने कुरा धेरै छन् भन्ने कुरा पार्टीले महसुस
हो। आम जनताको माझमा त पार्टीको लोकप्रियता खस्किएको छैन, त्यसमा पनि तपाईँले समग्रमा टोटलमा हो त्यसलाई छुट्याएर हेर्नु हुँदै धेरै ठाउँमा कहीँ हामी अगाडि कहीँ पछाडि छाउँदैछौँ होइन, समग्रमा एभरेजमा चाहिँ त त्यो 2 नम्बरमा भन्ने कुरा आयो। अब व्यक्तिहरूको चाहिँ अब जुन चाहिँ प्रत्यक्ष भोटमा चाहिँ त प्रत्यक्ष भोटमा चाहिँ त अब दुईवटा पार्टीको भोट खप्रिँदाखेरि त निश्चय नै त्यसको फेरि स्थानीय तहमा धेरै ठाउँमा चाहिँ एमाले जितेको छ त्यो पनि एउटा चाहिँ कारण पनि बनेको छ होइन त्यसले चाहिँ एउटा ठुलै अन्तर मतान्तर पनि दिएको छ फाइदाको एमालेलाई त्यसमा फेरि माओवादीको भोट थपियो यी सब कुराहरू हाम्रो फेरि एउटा रोग छ यो अन्तर्घातको बडो बलियो रोग क्यान्सरै भएर बसेको छ यो चाहिँ जनजनित अब 48 सालबाटै चाहिँ सुरु भएको 48 मा 51 को उपचुनावमा पनि भयो अनि त्यसपछि लगातार हामीले अनुशासनहरू एकदमै अलिकति पालना गर्न गराउन सकेनौँ गर्न सकेनौँ अन्तर्घात भयो यी चाहिँ दुईवटा पार्टीको चाहिँ जोड भोटको जोड अनि अन्य पनि अब अलिकति समग्रमा सायद हाम्रो सरकारबाट जुन खालको एउटा अपेक्षा थियो जनताको त्यो अपेक्षा नै पुरा नहुने नहुँदाखेरि केही असन्तोष पनि होलान् यी सबको एउटा सम्मिश्रित एउटा नतिजा हो यो परिणाम।
अब कालक्रमले कङ्ग्रेसलाई विपक्षी बेन्चमा ल्याइ पुर्याएको छ। अघि यहाँले पनि स्वीकार गर्नुभयो कङ्ग्रेसभित्र अन्तर्घातका कुराहरू छन्, गुट उपगुटहरू छन्, देउबाको गुट छ, पौडेलको गुट छ, सिटौलाको गुट छ, यस्ता अनेक गुटहरूका बिचमा अब कङ्ग्रेसले आफूलाई कसरी फेरि उठाउँछ?
सबभन्दा पहिला त अब सबैलाई एउटा महसुस भयो वास्तवमा यो गुट एकदम चाहिँ यो धेरै ठुलो घात एउटा चाहिँ यो पनि रहेछ भन्ने होइन यो महसुस भएको छ। हुन त यद्यपि त्यो महसुस हुँदाखेरि यो गुटको राजनीति अन्त त भएको छैन। मैले मेरो आफ्नो बोल्ने क्रममा चाहे कार्यसमिति बाहिर मैले त्यही भनेको चाहिँ सबभन्दा पहिला त गुटको अब जो तपाईँ नाम लिएका मान्छेहरू हुनुहुन्छ उहाँहरू बसेर अब गुट जसले नि गुट बनाइदिने भयो भोलि म सभादेखि लडेँ एउटा माओवादी कसैलाई उभ्याइदिएँ अर्को अर्को कोषाध्यक्षमा चुनाव लडाएँ अनि केही भोट त हुन्छ त्यसै फेरि गुट बनाइदिने यो एउटा जुन प्रवृत्ति भयो त मूलको र यो गुटको अन्त गरेर चाहिँ पार्टीमा कङ्ग्रेस पहिला देश नेपाल त्यसपछि नेपाल र नेपालीको हित त्यहाँबाट लोकतन्त्र संसदीय अभ्यास संसदीय पद्धतिप्रतिको प्रतिबद्धता अनि त्यसपछि चाहिँ पार्टीको तपाईँको चाहिँ भनौँ न पार्टीप्रतिको चाहिँ योगदान पार्टीप्रतिको प्रतिबद्धता यी सब कुराहरूको आधारमा चाहिँ यो गुट मेरो मान्छेतिर मान्छे नभनिकन जस्तो कुनै पदाधिकारी नियुक्ति गर्नु पऱ्यो भने जस्तो विभागहरू बनाउनु पर्नेछ पदाधिकारी नियुक्ति गर्नुपर्नेछ मेरो गुट नभनिकन चाहिँ जोसीको यस्तो राम्रो मान्छे त्यसले डेलिभर गर्न सक्छ त्यस्तो मानिस ल्याउनुपर्छ भनेर मैले चाहिँ हाम्रो पार्टी सभापति शेरबहादुरलाई भनेको भनेछु। त त्यस कारण अहिले सबभन्दा सुरुवातै गुटको अन्त गर्ने हुँदेखि पार्टी सभापतिजीले वास्तवमा यो जुन पदाधिकारी विभागहरू बनाउँदै हुन्छ त्यसमा मेरो मान्छे होइन पार्टीको हाँक्न सक्ने अब अहिले तपाईँले मैले प्रयोग गरेँ शब्द पुनर्वर्जित गर्ने खाले त्यो क्षमता भएको व्यक्तिहरू उहाँले ल्याउनुपर्छ भन्ने मान्यता लिएर अगाडि बढ्नुपर्छ।
अर्को अधिवेशन आउने बेला भइसक्यो, पार्टी सभापतिले पूर्ण गर्न सक्नु भएको छैन विभाग
हो ठिक ठिक भन्नुभयो ठिक भन्नु यो उहाँको ढिला सुस्ती यो वास्तवमा यो पनि एउटा कारण हो। अनि निर्णयलाई पन्छाउने निर्णयमा हरेक तपाईँको के छ भने हरेक डिसिजनमा केही न केही कस्ट हुन्छ लागत हुन्छ अत्याधिक मात्रामा फाइदा हुन्छ भनेर डिसिजन गर्ने हो त्यसको कस्टहरू पनि आउँछन् अब कुनै पनि तपाईँको चाहिँ लागतै बिनाको त डिसिजन हुँदै हुँदैन कहिले पनि त्यस कारण अनि त्यो लागत छ पोलिटिकल कस्ट छ भनेर त्यसलाई डिसिजन नगर्ने थम्या चाहिँ राखि सिरानमुनि राखि छोड्ने त्यो चाहिँ कुनै पनि नेतृत्वको क्षमताभित्र पर्दैनन्। हेर्नुहोस् है नेतृत्व भनेको के भनेदेखि टप लेभल भनेको के भनेदेखि जसको सम्बन्ध बढी निर्णय गर्ने अधिकार राख्छ त्यो नै हो नभए त हामी सबै समान छौँ मसँग त्यो खालको निर्णय गर्ने अधिकार छैन जति शेरबहादुरजीसँग छ सभापतिसँग छ होइन त्यस कारण यो पद भनेको पार्टी सभापति महामन्त्री भनेको के भनेदेखि निर्णय गर्ने क्षमता निर्णय गर्ने अधिकार कोसँग बढी छ त्यसको आधारमा यी पदहरू सिर्जना गरेका हुन्छन् अनि जुन गर्नको लागि भनेर पद खडा हुन्छ त्यो निर्णय नगर्दाखेरि त पदको त कुनै त्यसको त कुनै सदुपयोगै भएन खालि ओगट्ने मात्रै काम हुन्छ। त्यस कारण यो निर्णय चाहिँ ढिला भएको छ पदाधिकारीहरू विभागहरू पनि होइन यो निर्णयहरू ढिलो चाहिँ गर्नु हुँदैन थियो पहिले बनाउनु पर्थ्यो कामको जिम्मेवारी दिनु पर्थ्यो यो पनि एउटा भनौँ न अहिले हाम्रो पार्टीभित्र
यो उपसभापति माग्दा माग्दै खुम्बहादुर खड्काजी बितेरै जानुभयो। काङ्ग्रेसले चुनाव किन हार्यो भनेर केन्द्रीय समिति बैठक बोलाउँ भनेर लामो समय पछि बल्ल बैठक बसेको थियो त्यो पनि खुम्बहादुर खड्काजीकै निधनको कारण देखाएर स्थगित गरियो अनिश्चितकाललाई। खासमा केन्द्रीय समिति बैठकमा कति कुरा आए चुनावी समीक्षा भयो कि भएन?
भयो भयो अहिले तपाईँको झन्झनै 45-50 जनाले बोलिसक्नु भयो होइन 15-20 जना साथीहरू बोल्नु भएको हुनुहुन्छ 20-25 जना सर्वस्पष्ट रूपमै आएका छन् होइन साथीहरूले आफ्नो दिल खोलेर आफ्नो लागेको कुराहरू भन्नुभएको छ र उहाँ स्वर्गीय हाम्रो नेता खुम्बहारजीले माग्दा भन्दा नि त्यो जुन खालको एउटा सहमति भएको थियो भन्ने मैले सुने होइन त्यो सहमतिको पालना भएन भन्ने उहाँको अन्तिम घडीसम्म पनि उहाँको अलिकति भनौँ न असन्तोषी त्यसमा थियो।
उहाँ जस्तो मान्छेलाई बनाएको भए पनि हुन्थ्यो, अलिकति उहाँलाई पनि अन्तिम घडीमा एउटा चाहिँ न्याय हुन्थ्यो होला, पार्टीले गरे त्यो पनि भएन। खैर के भनेदेखि अब यो कार्यसमितिमा अनगिन्ती विषयहरू आएका छन्, खास गरेर चुनावी समीक्षा। समीक्षामा अधिकांश साथीहरूले नेतृत्वलाई नै जिम्मेवारी ठहराउनु भएको छ, तर पनि के भने अब कोही चुनाव हार्ने कुराहरू नेतृत्वमा मात्रै भर पर्दैन, व्यक्ति आफूमा पनि भर पर्छ। अलिक कम चाहिँ व्यक्तिहरूको आफ्नो जो चुनाव लड्नुभएको छ उहाँहरूको चाहिँ मेरो पनि यो कमजोरी थियो, त्यसकारण म हारेँ भन्ने छैन कि खालि तिमीले गर्दा हार्यौ, तिमीले टिकट मिस गर्यौ, तिमीले दोषारोपणतिर गएको छ, त्यो चाहिँ अलिकति गलत ट्रेन्ड हो भन्ने मलाई लाग्छ।
तर यो केन्द्रीय समितिको बैठकमा के कुराहरू पनि आयो भने वास्तवमा चुनावी समीक्षा भन्दा पनि नेताहरूलाई मेरो मर्यादा क्रम कहाँ हुने, मेरो सिट कहाँ हुने, त्यसका लागि लफडाबाजी पर्यो भन्ने पनि सुन्यो।
त्यस्तो बिचमा एउटा हाम्रो गोपाल मान्छी उहाँको चाहिँ अब पहिलेदेखि नै एउटा चाहिँ कमिटी बनाइदिएको थियो उहाँको मजाले सबैको, त्यो कमिटीको रिपोर्ट त्यही बेला दियो, त्यो दिएको हुनाले एकछिन एउटा एकछिनको चाहिँ छलफल त्यो विषय बनेको, कुनै डोमिनेटिङ विषय थिएन। कमिटी चाहिँ हाम्रो एकजना साथीको उसमा कमिटी बनाइदिएको थियो, त्यो कमिटीले आफ्नो रिपोर्ट यो यसरी चाहिँ सिनियर यी मान्छे यो आधारमा पदी आधारमा यी मान्छे सिनियर हुन् भन्ने खालको रिपोर्ट दिँदाखेरि त्यो भएको मात्रै, त्यो एकछिनको त्यो आधा घन्टा एक घन्टा एकछिन त्यो रिपोर्टमा सामान्य छलफल भएको त्यो नै, त्यसैले सम्पूर्ण हाम्रो कार्य समितिको बैठक त्यसरी अल्मलेको छैन।
खासमा कङ्ग्रेसले केन्द्रीय समिति बैठक चुनावी समीक्षाका लागि बोलायो, तर कहिले सेयरको मार्केट डाउन भएको कुरा गर्छ, कहिले युको रिपोर्ट ल्याउँछ, यहाँ अल्मलिने र त्यो चुनावी समीक्षालाई अलि डाइभर्ट गर्न खोजे जस्तो त्यस्तो पनि
होइन। यी साहित्य साथीहरू बोल्दाखेरि तपाईँलाई भनौँ 45 मिनट 50 मिनट बोल्नुहुन्छ होइन, बोल्दाखेरि चाहिँ अब यो चुनावी समीक्षा भनेर विशुद्ध अब अहिले देशको भन्दा पार्टीको कार्यसमिति बसिरहेछ, कुनै बेलुका चाहिँ उठ्ने बेलामा कुनै विज्ञप्ति जारी गर्नुपर्ने हुन्छ, युकै पनि भन्नुहोस् होइन, सुरुमै पहिलो दिनमै बोलेमा सिरोला प्रकाश मान र म थियौँ, मैले सुरुमै यो युको रिपोर्ट सुन्नु पहिलो दिनमै डे वानमै चाहिँ ल्याएको हुँ। अब के भन्दै त्यो एउटा ताजा विषय थियो, हामी चुनाव समीक्षा मात्र नभएर पार्टी त अब देशभरिको राजनीतिक समसामयिक राजनीतिमा त केही गर्दा बोल्नुपर्छ नि, अनि अरू साथीले पनि बोल्नुभयो, अनि त्यस्तै गरेर अब चाहिँ अब अलिकति फेरि बिचमा गर्दा श्वेत पत्र भन्ने जारी भयो, त्योभन्दा अगाडि अब अलिकति यो आर्थिक मन्दी पनि हुनसक्छ भन्ने खालको केही आफ्नो धारणा राख्न त पाइहालिन्छ, त्यो त्यसैमा बहस भएर एजेन्डै त्यही तोकेर होइन कि साथीहरूले बोल्ने क्रममा अब कसैले आफ्नो जिल्लाको पनि समस्या भन्नुभएको छ चुनावदेखि बाहिरको कुरा पनि, यी त अब समसामयिक विषयमा आउने विषय हुन्, कुनै तिनै तपाईँले भने जस्तो मर्यादाको लागि तपाईँले भने जस्तो यु र चाहिँ सेयर बजारको उतार चढाउ यो नै तपाईँको एजेन्डाको रूपमा छलफल दिनुभरि भएको होइन।
बहुदलीय पद्धतिलाई स्वीकार गर्ने हो भने पराजय विजय यी कुराहरू भइरहने हो, पराजय किन भयो र अबको कार्यदिशा के हुने भनेर कसरी अघि बढ्ने?
अब अहिले कार्य पराजय त यसको भइहाल्यो समीक्षा होइन, मूल कुरा के भनेदेखि अब खालि दोषारोपण मैले भनिहालेँ नि, उम्मेद्वार साथीहरूले जो चुनाव हार्नुभयो या जित्नुभयो, जस्तो अब सभापति शेरबहादुरजीलेका अभिव्यक्तिहरू, सरकारका कार्य सम्पादनका विषयहरू, त्यो त टिकटभन्दा अगाडि पनि थाहा थियो नि त होइन, टिकट लिनुभन्दा अगाडि पनि ल अब यो कारणबाट चाहिँ अब उहाँ चाहिँ सभापतिको कारणबाट हामी हार्छौँ भनेर टिकट नलिँदा नै हुन्थ्यो नि, तर हामी फेरि टिकटमा मारामार पनि गऱ्यौँ, अनि यसका विविध कारणहरू छन्। खैर यो सबै चाहिँ राम्रोसँग आइरहेको छ, साथीहरूको भावना र उहाँहरूको केही मात्रामा कुण्ठा होइन, केही आक्रोश पनि, केही असन्तुष्टि पनि, केही आशाका कुराहरू पनि आइरहेछन्। यी सबको समीक्षा गरेर अब 3-4 दिन अरू लम्बिन सक्छ, बैशाख 7 होला, अनि त्यसपछि अनि हामीहरू महासमितिको मिति तोकेर महासमितिको लागि एउटा समिति बनाउँछौँ। अब यो खास गरी विधान संशोधन समिति एउटा होला, यसले खास गरेर अब तपाईँ चाहिँ हाम्रो संरचना जुन राज्य पुनर्संरचना अनुसार छ, तल गाउँ नगर प्रदेश अनि माथि केन्द्र, त्यो अनुरूपको हामीले बनाउनु पर्नेछ। अन्य पार्टीबाट साथीहरू आउनुभएको छ, उहाँहरूको क्रियाशील सदस्यदेखि लिएर माथि केन्द्र, जस्तो विजय गच्छको पार्टी आज फोरम लोकतान्त्रिक होइन, अब उहाँहरूको चाहिँ हजारौँ छन् कार्यकर्ता, उहाँहरूलाई एडजस्ट गर्ने कुराहरू छन्। यी सबै विधानमा हामीले केही संशोधन गरेर अगाडि बढ्नुपर्नेछ। त्यसपछि अब अनि आगामी दिनका हाम्रा चाहिँ रणनीतिहरू, जस्तो अब सरकार हामी विपक्षमा छौँ, यो यस बारेमा पनि अहिलेको समसामयिक विषयमा पनि हाम्रा चाहिँ अब या नीतिगत कुराहरू, नीति र कार्यक्रमका विषयहरू, अब हामीले कसरी अगाडि बढ्ने त एउटा रोड म्याप पनि हामीले तयार पार्नुपर्नेछ, त्यो बारे पनि सामान्य विचारहरू अवलन। अनि त्यसपछि 1.5-2 वर्षमा महाधिवेशन आउँछ, महाधिवेशनबाट जसले आफ्नो नेतृत्व चुनावी प्रक्रिया विधि विधान अनुसार जो निर्वाचित भएर आउनुहुन्छ उहाँले सम्हाल्नुहुन्छ, यसमा कुनै कसैले आक्रोश गर्नुपर्ने, कुण्ठा व्यक्त गर्नुपर्ने हुँदैन, जब जब चुनावकै माध्यमबाट कोही पनि साथीहरू आउन सक्नुहुन्छ। त्यसैले अहिले देखेर म फलानलाई फाल्छु या यसको कारणबाट भन्नु चाहिँ त्यो मलाई लाग्छ त्यो अतिशयोक्ति हुन्छ र पार्टीलाई क्षति पनि हुन्छ। क्वाइटली जो साथीहरू उठ्ने हो, पार्टी सभापतिको महत्त्वाकांक्षा राख्नुभएको छ, बढी भोट ल्याएको भरमा अगाडिको महाधिवेशनमा होइन, उहाँ साथीहरूले चाहिँ आफ्नो तयारी गरे भइहाल्यो, तर बिचमा चाहिँ धेरै मिडियामा गएर पार्टीको बारेमा धेरै छ्यापछ्याप्ती बनाएर आक्रोश व्यक्त गर्ने, त्यो चाहिँ एउटा जिम्मेवार पार्टीको कुनै पनि तहको कार्यकर्तालाई सुहाउँदैन।
काङ्ग्रेसका नेताहरूले कुराकानीमा सधैँ स्वीकार गर्ने कुरा पार्टीभित्र अन्तर्गत छ। 48-51 को चुनावलाई हामीले हेर्यौँ भने कृष्ण प्रसाद भट्टराई जस्तो नेताजीलाई हराइयो, यो रोग हो भन्ने जान्दा जान्दै पनि अहिले पछिल्लो चरणमा भएका चुनावमा पनि त्यही गतिविधि किन दोहोरियो?
होइन, अगाडि के भनेदेखि तपाईँले अघि भन्नु नि गुटुको गुटुको कुराहरू, जस्तो अगाडि पनि अगाडिको तपाईँको चाहिँ चुनावमा पनि 70 को निर्वाचनमा पनि धेरै साथीहरूले अन्तर्घात भयो भनेर अनुशासनको कारवाहीमा माग गर्नुभएको थियो प्रमाणसहितै। भइदियो के भनेदेखि अब गुटका नेताहरू चाहिँ स्वर्गीय सुशील कोइरालाजी यातिर अब शेरबहादुर देउवाजी उहाँहरूले अब हेर्नुभयो कसको मान्छे बढी पर्छन् भनेपछि अब जहाँ आफ्नो मान्छे बढी पर्न थाले अनुशासन कारवाही पर्न सक्ने सम्भावना हुन्छ, अब त्यसलाई त्यतिकै राखियो। भन्दाखेरि त्यो रोगलाई जब उपचार गरिएन कि रोगलाई टाल्दै टार्दै टार्दै लग्यो र अलिकति महारोग भएर बसेको छ यो। अब भनौँ न अब किसनजीको टाइम भने कति ठुलो अन्तर्गत भयो होला त्यो टाइममा, होइन 48-51 को उपचुनावमा पनि जुन बेला विद्या भण्डारीजी अहिलेको राष्ट्रपति लड्नुभएको थियो सामान्यजी राष्ट्रपति भन्दा यी सब कुराहरू छन्। अब यसलाई एउटा बोल्ड निर्णय गरेर एकचोटिलाई अहिले पुनर्सङ्गठित गर्ने भन्नेमा चाहिँ यो पनि कुरा आउँछ कि अब जसले पार्टीलाई क्षति पुर्याएछ घाटा तुल्याएछ उनीहरूलाई ल तपाईँहरू अब चाहिँ यदि वर्षमा तपाईँ आफू सुध्रिनुहोस् या अन्त जानु मलाई छ जानुहोस् तपाईँको गतिविधि यो कारणबाट हाम्रो पार्टीका साथीहरूको हार बेहोर्नु पऱ्यो भन्ने खालको एउटा बोल्ड निर्णय, त्यसमा चाहिँ मेरो मान्छे बढी पर्छन् कि अर्को गुटको मान्छे बढी पर्छन् कि भन्ने खालको त्यो खालको सङ्कुचित हिसाबबाट पार्टी यति ठुलो पार्टी लोकतान्त्रिक पार्टी र लोकतन्त्र सँगसँगै तपाईँको चाहिँ कुनै पनि लोकतान्त्रिक पद्धतिमा पर्यायवाची भएर सँगसँगै आउने भनेको अनुशासन हो या नैतिकता हो। तर मोरालिटी र डेमोक्रेसी सँगसँगै जान्छ। अब चाहिँ डेमोक्रेसीमा अनुशासन भयो भनेदेखि त्यो अराजक हुन्छ। अहिले अलिकति हाम्रो अराजक जस्तो देखिरहेको छ अहिले हामीहरूले डेमोक्रेसी माइनस तपाईँको डिसिप्लिन तपाईँको चाहिँ इक्वेल्स एनआरकी होइन त्यो खालको अवस्था देखिरहेको हुनाले त्यो एनआरकीबाट फेरि तपाईँको चाहिँ डेमोक्राटिक सिस्टम र नियम पद्धतिहरूमा हामीलाई हालेर अगाडि बढ्नको लागि चाहिँ अनि फेरि यो अनुशासनको कारवाही यो अन्तर्घातको रोगलाई अन्त गरेर अगाडि बढ्नुपर्ने छ। यो पनि एउटा हाम्रो करेक्सनको ठुलै पक्ष हो र यसमा पार्टीको नेतृत्वले बडा बोल्ड एकदम कठोर र साहसी भएर निर्णय गर्नुपर्ने हुन्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्कासँग नेपाली कंग्रेसको आन्तरिक राजनीति र संसदमा उसको भूमिकामा केन्द्रित रही कुराकानी गरिरहेका छौं।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रम मुख्य विपक्षी दल नेपाली कंग्रेसको आन्तरिक किचलो र उसको प्रतिपक्षी भूमिकामा केन्द्रित छ। कुराकानीमा हामीसँग नेपाली कंग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्का हुनुहुन्छ। यहाँलाई फेरि म स्वागत गर्छु।
धन्यवाद।
अब अलिकति सरकार विपक्षी सम्बन्धको कुरा गरौँ।
हजुर,
कंग्रेसले पहिलेदेखि नै आफ्नो ठानेका मधेसवादी दलहरूले पनि एमाले माओवादी गठबन्धनलाई समर्थन दिए। अब उनीहरू सत्ता पक्षमा पुगे, झण्डै झण्डै संसदमा कंग्रेस एक्लो विपक्षी जस्तो देखिन आएको प्रतीत हुन्छ। कसरी हेरिरहेको छ कंग्रेसले सरकारको गतिविधि?
अब उनीहरूको मुद्दा चाहिँ मधेसको मुद्दा जुन हामीले अगाडि ल्यायौँ होइन, संशोधनको मुद्दा जुन एमाले कारणबाट चाहिँ त्यो पास हुन सकेन, संशोधन चाहिँ हुन सकेन। अब अहिले उनीहरू दुई तिहाईको नजिक छन्। दुई तिहाईको नजिक भएको हुनाले अब बा यिनीहरूबाट बा चाहिँ हुन्छ कि भनेर एउटा चाहिँ ट्रम्प कार्ड एउटा कार्ड उनीहरूले फालिदिइरहेको छ मधेसवादी दलहरूले कि अब दुई तिहाई हामीसँग छैन भन्दाखेरि उनीहरूले गरेको ठाउँमा काङ्ग्रेस पनि पहिला गरेकै हो, माओवादीले पनि पहिला समर्थन गरेको, माओवादीले पनि यो संशोधनको विषयमा भन्दाखेरि माओवादीले कङ्ग्रेस विपक्षमा भए पनि कङ्ग्रेसले समर्थन गर्छ। एमाले जो त्यसको चाहिँ विरुद्धमा थियो त्यो मात्रै नभएर बडो कडा टिप्पणीका साथ चाहिँ यो विदेशी हस्तक्षेपदेखि लिएर विदेशी आँखाबाट हेर्ने अनि मधेसी जनतालाई नेपाली नमान्ने हिसाबको पनि खालको अभिव्यक्तिहरू पनि आएको थियो नेतृत्व पङ्क्तिबाट. अब यतिखेर मधेसी दलहरूलाई के लाग्यो भनेदेखि अब दुई तिहाई त उनीहरूसँग छ, यो कङ्ग्रेसले त गर्ने उसको नैतिकताले पनि बाध्य हुन्छ भन्दा यतिखेर यिनीहरूलाई अलिकति आफ्नो कार्ड प्रयोग गरेर ल ठिक छ तिमीहरू संशोधन गर हामी पनि समर्थन गर्छौँ भन्ने खालको त्यो एउटा राजनीतिक एउटा सामान्य म्याकिभेलियन गेम उनीहरूले खेलिरहेका छन्. त्यो गेमलाई मैले अब फेरि राजनीति सधैँभरि कङ्ग्रेसले गुण लागेको थियो भनेर बसिरहँदैन, यो त चलायमान हुन्छ. अब कहिले एकछिनमा हामी शत्रु हुन्छौँ,
कङ्ग्रेसले विपक्षी बेन्चमा आफूलाई एक्लो महसुस गराएको
होइन, त्यो एक्लोले केही फरक पर्दैन. किनकि त्यो त मुद्दाको आधारमा हामी चाहिँ दसैँजना भए पनि मुद्दा बाहिर ल्याएर जनतामा ल्याउने नै हो होइन. त्यस कारण यो सङ्ख्या ठुलोले केही असर त पार्छ, तर गुणात्मक हिसाबबाट चाहिँ विषय हुन्, एजेन्डाहरू हुन्, मुद्दाहरू हुन्, ती तिनीहरूलाई कसरी हामी उत्थान गर्छौँ भन्ने विषय नै प्रमुख हुन्छ. हामीले सबै छोडेर गए पनि हामी एक्लै भए पनि हाम्रो आवाज त होइन देशभरि जान्छ नि. एउटा चाहिँ विपक्षी फेरि हामी सङ्ख्यामा चाहिँ केही घट्यौँ तर हाम्रो चाहिँ जनजनै पाँच छ लाख जति क्रियाशील सदस्य छन्, 10 लाखभन्दा बढी मात्रामा साधारण सदस्य घुमिरहेछन्, लाखौँ लाख जनताको चाहिँ समर्थन र सद्भाव प्राप्त छ भन्दाखेरि त्यो सङ्ख्यामा त हामी 64 पनि कम थियौँ नि त. 64 पनि
मुख्य विपक्षी दललाई छाया सरकार पनि भन्छन् तर कङ्ग्रेस आफै आन्तरिक मामिला भित्रै अल्झिरहेको देखिन्छ. पार्टी सभापति पनि आफै, संसदीय दलको नेता पनि आफै देउबाजी लिइरहनु भएको छ. यस्तोमा सशक्त प्रतिपक्षी उभिन्छ कङ्ग्रेस भन्नेमा अलि शङ्का छ
नि. अब यो आन्तरिक त छ नै होइन, आन्तरिकलाई हामीले सुधार्नुपर्छ. आन्तरिक अब पार्टीभित्र एउटा पाटो भयो, हाम्रो पार्टीभित्र के अरे दल चाहिँ संसदभित्रको हाम्रो भूमिका अर्को भयो. सबै सांसदहरू माथि केन्द्रीय सदस्य हुनुहुन्न होइन, अनि जिम्मेवारी त छ. दलले आफ्नो यो एजेन्डाहरू तय गर्छ, त्यहाँ अलिकति त्यहाँ पनि अलिक ढिलासुती भएको छ. कमिटी पूर्ण बनाएको छैन, संसदीय समिति होइन, प्रमुख सचेतकहरू त नियुक्ति गर्नुभयो उहाँले, त्यसपछि अन्य कमिटीहरू बाँकी नै छन्. त्यो गरेर त्यसपछि अनि मैले भनिहालेँ अब चुनाव लड्ने भनेको अब सभापतिजीको उहाँको आफ्नो इच्छाको कुरा हो होइन. लोकतन्त्रमा उहाँलाई लाग्यो म जित्छु भनेर जित्नु पनि भयो उहाँले, त्यस कारण अब उहाँले चुनाव लड्नु हुँदैन थियो भन्ने कुरो भएन. सायद उहाँलाई यो पनि होला कि म प्रमाणित गरेर देखाउँछु कि म कमजोर छैन भन्ने पनि देखाउँथ्यो. त्यो पनि राजनीतिमा एउटा चल्ने नै विषय हो होइन. त्यस कारण त्यो उहाँ आफै आउनुभयो भन्दा नि अबका दिनमा त्यो आएर त्यही सिट ओगर्ने मात्रै काम गर्नुहुन्छ कि त्यसको सदुपयोग गर्नुहुन्छ त्यो चाहिँ हेर्न बाँकी छ. हामी पनि त्यसमा त्यहाँ छौँ, संसदमा छौँ, कार्य समितिमा छौँ. यो हामी अब कसरी यसलाई अगाडि बढाउने हामी त्यसमा सल्लाह गरेर अगाडि बढ्छौँ.
आम जनताको चाहना पनि धेरै अगाडिदेखिको थियो, किनभने 62-63 नै जनआन्दोलनपछि देशमा भागभण्डाको राजनीति सुरु भयो. हरेक क्षेत्रमा तिम्रो यति मेरो यति सङ्ख्याका आधारमा, यसले गर्दा हामी जुन ठाउँमा पुग्न सक्थ्यौँ यो गणतान्त्रिक उपलब्धिपछि झन् पछाडि फर्के जस्तो स्थिति देखियो. अहिले वाम गठबन्धनले स्थिरता र समृद्धिको नारा ल्याएको छ, कङ्ग्रेसले विपक्षमा रहेर वाम गठबन्धनले जनताका लागि देखाएको त्यो सपनालाई सहज हुने वातावरण बनाइदिन्छ कि यिनीहरूलाई मिल्न नदिएर आफूतिर तानेर फेरि हामी सत्तामा जाउँ, यो फेरि उही प्रवृत्ति दोहोरी
प्रवृत्ति यस्तो हो. हेर्नुहोस् पहिला त यो गठबन्धनको कुरा गरौँ. गठबन्धन तपाईँले वाम भन्नुभयो, धेरैले वाम भन्छ, वास्तवमा वाम भनेको लेफ्ट. लेफ्ट त हाम्रो पार्टी पनि लेफ्ट हो होइन, सोसियलिस्ट पार्टी भएको नाताले चाहिँ लेफ्ट अफ द सेन्टर. उनीहरू अब दुइटै मार्क्सले त माओवादी दुइटै थर्डै कम्युनिस्ट गठबन्धन हो यो. अनि यसमा तपाईँ एउटा जिम्मेवार पत्रकार साथी नेपालको बारेमा म जस्तो धेरै साथीहरूसँग अन्तर्वार्ता गरिराख्नु भएको छ. राजनीतिक स्थायित्व भनेको दुई तिहाई ल्याएर मात्रै हुँदैन, त्यसले सरकारको एउटा स्थायित्व हुन्छ भन्ने चाहिँ हो. सरकारको स्थायित्व र राजनीतिक स्थायित्व फरक कुरा हुन्. राजनीतिक स्थायित्व सम्पूर्ण वातावरणभित्रको स्थायित्व हो, त्यसभित्रको चाहिँ सरकारको स्थायित्व भनेको. अहिले सरकारको स्थायित्व छ तर राजनीतिक स्थायित्व भनेको जस्तो कर्मचारीहरूको होइन, मनोविज्ञान, उहाँहरूको डेडिकेसन, अनि अहिले प्रदेशहरूको चाहिँ संरचनाहरू, त्यसमा त्यसको स्थायित्व. त्यसपछि इकोनोमी, अहिले जुन अहिले अस्ति श्वेत पत्रबाट बडो निराशाजनक तस्विर ल्यायो त्यो इकोनोमी. त्यहाँबाट सोसल के हो भन्दाखेरि सामाजिक सञ्जाल अहिले एकदम शक्तिशाली भएर आएको छ, त्यसले के रियाक्सन उत्पन्न गर्छ. अनि अहिलेको 21 शताब्दीको यो पहिलो क्वार्टरमा तपाईँले के देख्नुहुन्छ भनेदेखि जनताको आकाङ्क्षा एकदमै फास्ट चेन्ज भइरहेछ, तुरन्तै डेलिभरी चाहन्छ. त्यस कारण राजनीतिक स्थायित्व भनेको चाहिँ, अनि त्यहाँदेखि फेरि बाह्य पनि सन्तुलन छैन. बाह्य पोलिटिकल स्टेबिलिटी, सबभन्दा पहिला पोलिटिकल तपाईँको चाहिँ ब्यालेन्स, जस्तो प्रतिपक्षलाई पुरा पेल्न थाल्यो भनेदेखि त्यहाँ पनि समस्या आउँछ. मेन मुद्दाहरूलाई ओजनमा पारियो त्यहाँ पनि आउँछ. डेमोक्रासी कुल्चिन थाल्यो अधिनायकवादको सिम्टम देख्यौँ, त्यहाँ पनि समस्या आउँछ। यो एउटा पोलिटिकल ब्यालेन्स चाहिँ अब त्यसपछि अनि इकोनोमिक ब्यालेन्स त ऊ चाहिँ अहिले जस्तो आर्थिक अवस्था होइन, जस्तो त ऊ चाहिँ एक्सपोर्ट इम्पोर्ट भने जस्तै, त्यसरी करेन्टले गर्ने ब्यालेन्स पेमेन्ट भने जस्तै, त्यसपछि मूल्य वृद्धि र चाहिँ कुल ग्राहक उत्पादन भने जस्तै, प्रति व्यक्ति आए यी सब कुराहरूको र हाम्रो इकोनोमीको एउटा डिरेक्सन, एउटा ग्रोथको एउटा डिरेक्सन, आर्थिक वृद्धिको डिरेक्सन, त्यसमा पनि तपाईँ एउटा सन्तुलन कायम हुनु पऱ्यो। तल झऱ्यो जस्तो ग्रिसमा भयो अन्य देशमा हुन्छ होइन, त्यो पनि त्यसले पनि तपाईँ पोलिटिकल स्टेबिलिटी दिँदैन। अनि साथसाथै बाह्य सम्बन्धमा सुधार, हाम्रो के छ, भारत छ, चिन छ, अन्य देश छन्, अब यो दुईवटाको बिचको सम्बन्ध फेरि त्यहाँ बिग्रियो भने पनि त्यसले पनि फेरि पोलिटिकल स्टेबिलिटी दिँदैन, त्यहाँ कहाँ हान्छ त्यसले, अनि सरकारको स्थायित्वमा हान्छ। त्यस कारण यो खालको चाहिँ एउटा भूमण्डलबाट चाहिँ त्यसलाई हामीले राजनीतिक स्थायित्व भन्छु म, त्यसको एउटा सानो पार्ट चाहिँ सरकारको स्थायित्व हो,
देशलाई एउटा सिस्टमतिर
म आउँदैछु
लैजाने कि तिम्रा राजदूत यतिवटा आइजिपी चिफ जस्टिस
अब तपाईँले यो बडो महत्त्वपूर्ण कुरा गर्नुभयो। वास्तवमा अहिले साँच्चीकै एउटा यतिखेर चाहिँ के भनेदेखि भने संक्रमण काल अन्त संक्रमण कालको जुन तपाईँले भन्नुभयो नि दलदल, त्यसलाई त्यो त्यो धमिलो पानी जे त्यो एउटा जमेको फोहोर त्यसलाई अब क्लियर गरेर अगाडि बढ्ने पनि एउटा मौका, यदि साँच्चीकै ओली र प्रचण्डजीले चाहिँ हामीसँग यो छ ताकत पनि छ जनताले दिएको बहुमत छ भनेदेखि सबभन्दा पहिला संक्रमण कालको जस्तो भाग भन्दाको राजनीति, अनि राजनीतिकरण कर्मचारीदेखि लिएर प्रहरीमा देखेर सम्पूर्ण कुराहरूमा, अनि त्यसै गरेर शिक्षामा राजनीतिकरण, हरेक नियुक्तिमा राजनीतिकरण, यो यसबाट एउटा चाहिँ स्पष्ट रूपमा होइन चाहिँ देशको र जनताको हितमा हुने खालको नन पोलिटिकल नन पार्टिसन हिसाबले कसरी उहाँहरूले एउटा चाहिँ करेक्सन गर्नुभयो भने यो पनि त्यसमा हामी सहयोग गर्छौँ है। तर फेरि
तर म गलत छुइनँ भने त्यो अन्तर्वार्ता यदि मैले सम्झिरहेको छु भने तपाईँले नै त्यो भने जस्तो लाग्यो केही समय अगाडि, तपाईँ हेरिराख्नुहोस् कङ्ग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आउँछ यो सरकार अगाडि, तर कालक्रमले त्यो देखिएन, ओलीजीले नै प्रधानमन्त्री हुने अवसर पाउनुभयो, तर कङ्ग्रेस अझै खेलिरहेको।
यस्तो सुन्नु रहेछ तपाईँलाई मैले एउटा पाटो थियो भने होइन, अब राजनीति हो फेरि, त्यो मैले भनेको के भनेदेखि त्यतिखेर त्यो अहिले पनि तपाईँ त्यसको 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 त्यो लजिकल उसमा पुगिसकेको छैन, पोलिटिक्स त तपाईँ भइरहन्छ, उधार चौडा भइ नै रहन्छन्। त्यो बेला चाहिँ कङ्ग्रेस र माओवादी मिल्न सक्ने सम्भावना छ, जुन खालको तिक्तता माओवादीको चाहिँ प्रचण्ड र ओलीको बिचमा थियो, त्यो हिसाबले लिएर एउटा चुनावी चाहिँ स्टन्ट पनि थियो, त्यो मेरो चुनावको एउटा चाहिँ स्ट्राटेजी पनि थियो होइन, चाहिँ हो र सम्भावनाहरू हरेक हुन्छन्। त्यसैले अघि मैले भने तपाईँलाई हामी सबै कुराको करेक्सन तपाईँले भन्नु जनता र राष्ट्रको हितमा हुने कुराहरू, समृद्धिका कुराहरू, स्थायित्वका कुराहरू होइन, शान्तिका कुराहरू, शान्तिलाई अझ निष्कर्षमा पुर्याएर लाने कुराहरू, सबैको सहभागिता र स्वामित्वको बोध गराउने कुरा संविधानमा, यसमा हाम्रो सहयोग हुन्छ होइन।
तर यदि त्यस्तो हुन्थ्यो भने पटक पटक प्रधानमन्त्री भइसकेका काङ्ग्रेस पार्टी सभापति देउबाले अझै प्रधानमन्त्री हुने इच्छा लोभ देखाएर ज्योतिषले मलाई सातचोटि प्रधानमन्त्री हुन्छस् भन्या छन् भन्दै गरेर भोट माग्न जानु पर्थ्यो र मैले यतिचोटि प्रधानमन्त्री भएँ देशको लागि के गरेँ भनेर आत्मसमीक्षा पनि गर्न सकिन्थ्यो नि होइन।
त्यहाँ त्यो एउटा कमजोरी भएको छ नि, त्यहाँ हामी स्वीकारिहाल्छौँ होइन, त्यो त मैले अस्ति पनि भने यसमै बोल्दाखेरि पनि भने मैले ड्रब्याक त्यो डिफेक्ट त सही छ र हाम्रो अहिले तपाईँले यो फेरि जोडिन्छ चुनावी समीक्षा, हाम्रो एउटा भन्छ नि पोलिटिकल मार्केटिङ त्यो हामीले गर्न सकेनौँ राम्रोसँग। हाम्रो 46 साल 48 सालदेखिको जुन जुन काङ्ग्रेसको नेतृत्वमा भएको सम्पूर्ण कामहरू अगाडि भएको कामहरू त्यसको हाइलाइट भएन कि हामी जम्मै हामी छोप्यौँ क्या, प्रचण्ड र ओलीको जुन चाहिँ गठबन्धनको एउटा प्रभाव तुरन्त यति पर्यो कि हामी त्यसलाई डिफेन्सिभमा गयौँ हामी एकदमै।
तर पछिल्लो चरणमा कङ्ग्रेसको गतिविधि यस्तो देखियो कि आइजिपीलाई च्याप्नेदेखि प्रधान न्यायाधीशलाई न्याक्ने
होइन, अगाडि त अलिअलि गरेर सुन्नु न, अगाडि सुन्नु न, त्यो यस्तो छ कुरा, तपाईँले अब एउटा राम्रो प्रश्न गर्नुभयो भने नि मैले पोलिटिकल पार्टीको टिकट लिएर सांसद भएको मान्छेलाई चाहिँ न्यायाधीश बनाइन्छ अनि कहाँबाट इन्डिपेन्डेन्स हुन्छ भने हुँदैन
त्यो त तपाईँहरूले नै
होइन, हामी सबैले भनौँ न हामी सबैले त्यो गर्यो नि त होइन, एमाले पनि आफ्नो कार्यकर्तालाई ल्याएर न्यायाधीश बनाएकै छ, यो अब न्यायाधीश सिस्टम त्यसो गर्ने हो। त्यस कारण यो सबै खालको अब हुँदाखेरि कुनै बेला सरकारको त्यो ऊ प्रचण्डजीले राष्ट्र चाहिँ उसलाई सिएनजीलाई हटाउनु खोजेको होइन भन्दाखेरि यी सब त हरेक उसमा भइ नै रहन्छन्। अब त्यसैले मैले भने नि एउटा हिस्टोरिक टाइम आएको छ, त्यो टाइम के हो भन्दा करेक्सन गर्ने टाइम, यसको लागि ओली र प्रचण्डजीको दुईवटा पार्टी एक भएर मात्रै हुँदैन, त्यसमा प्रतिपक्ष पनि साथ ल अब हामी एकदमै नन पोलिटिकल हिसाबमा लान्छौँ नियुक्तिहरू, त्यसमा साथ दिनुपर्छ, हामी साथ दिनुपर्छ। यो करेक्सन गर्न सक्नुभयो भनेदेखि पनि म उहाँलाई धन्यवाद दिन चाहन्छु, म मेरो व्यक्तिगत सहयोग हुन्छ, म सधैँभरि यो न्याय सिस्टममा अनि कूटनीतिक नियुक्तिमा कर्मचारीमा अझ तपाईँको चाहिँ विद्यार्थीहरूमै पनि यो पुरा पोलिटिकल पार्टीको अङ्ग बन्नुपर्छ भन्नेको म विरोधी हुँ। अनि भारत र चिनसँग सम्बन्ध कस्तो हुने भनेदेखि एकजना जाँदाखेरि राम्रो हुने अर्को जाँदाखेरि बिग्रिने यो होइन, नेपालको हितमा के छ त्यसमा हामी सहयोग गर्न चाहन्छौँ।
यहीँनिर मैले प्रधानमन्त्रीको भारत भ्रमणलाई जोड्न चाहेँ। क्लासिकल्ली उहाँ पनि प्रधानमन्त्री भएपछि ओलीजी पनि भारतै जानु फर्केर आएपछि उहाँले आफ्नो उपलब्धिहरू सुनाइरहँदा कङ्ग्रेसले चाहिँ भारतसँग हाम्रो सम्बन्ध मिलिसकेका थियो, ओलीजीले आफ्ना व्यक्तिगत कुराहरू सुधार्नुभयो होला भनेर टिप्पणी गरे। साँच्चै त्यस्तै
त्यो कसले बोले त्यसमा म होइन त्यो कुनै बोल्नेलाई म त्यसमा म काङ्ग्रेसले त्यसरी भनेको छैन, तर अहिले पनि मैले दिने भनेको मेरो धारणा हो, काङ्ग्रेसको आधिकारिक धारणा चाहिँ अब त्यसरी पार्टीले गरेछ जस्तो मलाई लाग्दैन। कुरा के भनेदेखि निश्चय नै सम्बन्ध बिग्रेको थिएन, सम्बन्ध बिग्रेको थिएन। दुई वर्ष अगाडि होइन झन्डै झन्डै तपाईँ 26 महिना अगाडि ओली इन्डिया जानुभएको थियो होइन, त्यो टाइमको कुराहरू। अनि त्यसै गरी तपाईँको चाहिँ उहाँले लिएको अडानहरू भए त्यहाँ अलिकति अब इन्डियाको भनौँ न भारतलाई अब नाकाबन्दीको कुरादेखि लिएर फेरि पछिल्लो चरणमा उहाँलाई हटाउनेमा पनि भारतको भूमिका भने त्यो खालको एउटा मनोविज्ञान भएर उहाँले एकदम कडा अडान लिनुभयो, राष्ट्रपति पोस्टर बनाउनु भयो, त्यहीसँगै भएन। तर के भन्दा फेरि तपाईँको चाहिँ मार्चमा भनेको करिब करिब चाहिँ मार्च अप्रिल 24-25 महिना अगाडि उहाँ चाहिँ चाइना जानुभयो, त्यहाँ 10 महिने सहमति गर्नुभएको छ होइन, यो पूर्वाधार कनेक्टिभिटी त्यसपछि यो चाहिँ यो पेट्रोलियममा चाहिँ 1/3 चाहिँ उहाँबाट सप्लाई गर्ने कुरा, पेट्रोलियम पदार्थको चाहिँ एक्सप्लोरेसन गर्ने कुरा, पोखरामा अन्तर्राष्ट्रिय हवाई चाहिँ विमान बनाउने कुरा, अनि तपाईँको चाहिँ यो केरुङदेखि काठमाडौँसम्म त्यहाँबाट चाहिँ पोखरा हुँदै लुम्बिनी पुर्याउने यी सब कुराहरू जुन थियो, त्यसले गर्दाखेरि भारतसँगको उहाँको व्यक्तिगत सम्बन्धहरू छ, फेरि देशको होइन। सम्बन्ध त जस्तो शेरबहादुर तामाङ एकदम तल गएको भए मैले सुधारेँ भन्नु होइन, त्यो त होइन। तर के भनेदेखि उहाँको बारेमा उहाँले उहाँको बारेमा हेरे दृष्टिकोण इन्डियनहरू के थियो भनेदेखि इन्डिया फेरि बुझ्नुपर्ने कुरा के छ भनेदेखि त्यहाँ मोदी सरकार मात्रै छैन नेपालको कुरा, त्यहाँभित्रको तपाईँको साउथ ब्लकहरू छन्, त्यहाँभित्र नीति निर्माण परराष्ट्र मन्त्रालय, त्यहाँ फेरि तपाईँको के छ भनेदेखि अर्को चाहिँ बौद्धिक समूह छ, जस्तो पूर्व राजदूतहरू नेपाल एक्सपर्टहरू बसिरहेछन्, कोही नेपाल एक्सपर्टहरू लेखिरहन्छन्, त्यसले दबाब दिन्छ। त्यहाँबाट फेरि अर्को चाहिँ यो के भन्छ तपाईँको चाहिँ गोप्य क्या सूचनाहरू लिने ती निकायहरू छन्। यी समग्रतामा चाहिँ ले नेपालको नीति या विदेश नीति बन्छ त्यहाँ हेर्नुहोस् है। अब अहिले जुन ओलीजीले भन्नुभयो आउने बित्तिकै तस्बिर आफै बोल्छ भन्नुभयो, मैले अस्ति पनि त्यो धमलाको उसमा बोलेँ मैले, तस्बिर भनेको चाहिँ सम्बन्धको तस्बिर सधैँ डाइनामिक हुन्छ, आज एउटा बोल्छ भोलि अर्को आउँछ बोल्छ, त्यो दृष्टिहरू हुँदैन। त्यस कारण नयाँ उचाइ पनि हो, केही पनि होइन नयाँ उचाइ पनि। मूल कुरा के भनेदेखि उहाँलाई हेरेर जुन दृष्टिकोण थियो इन्डियाको नेगेटिभ र प्रो चाइना, त्यसलाई उहाँले सुधार्नलाई सफल हुनुभएको छ अहिले फर द टाइमिङ होइन। अनि जुन उपाय दियो खासै केही पनि छैन, अब त्यो काठमाडौँदेखि रक्सेलसम्मको त्यो चाहिँ विद्युतीय रेल त्यो वर्षौँ लाग्न सक्छ, अहिले त्यो हाम्रो आवश्यकता हो कि होइन त्यो पनि हामीले बुझ्नु पऱ्यो। अनि त्यसपछि इनल्यान्ड अन्तर्देशीय चाहिँ जलमार्ग होइन, त्यसको लागि त धेरै ठुलो चाहिँ अब कोशी र चाहिँ नारायणी र गण्डकीको पानीको कुराहरू आउँछन्, त्यही उच्च बाँधका कुराहरू आउँछन् त्यहाँ, त्यो सब कुराहरू छन्। त्यसपछि अब कृषिको यो आधुनिकीकरण र तपाईँको चाहिँ विकास भन्ने कुरा त ठिक छ, त्यसमा कुनै समस्या भएन, यी लङ टर्मका प्रोजेक्ट हुन्, तर उहाँले के गर्नु भएन भन्दाखेरि उहाँले विवादित विषय जस्तो सीमाका बाँधमा ले गर्दाखेरि चाहिँ डुबान भएको कुरा उठाउनु भएन, बा सीमा स्तम्भहरूको कुराहरू छन् मिचिया कुराहरू त्यो उठाउनु सक्नु भएन होइन, यतातिर चाहिँ पञ्चेश्वरको कुरा उठेन, पञ्चेश्वरमा जुन नि छ विवादित विषयहरू शारदा ब्यारेजको त्यो उठेन। त्यसै गरी अरुणको जुन थियो चाहिँ 900 वाटको मेगावाटको चाहिँ होइन त्यो हुन सकेन भन्दाखेरि उहाँले अनि 1950 सन्धि त त्यसको त उहाँले ल अब यो बौद्धिक समूहको मिटिङ हुँदैछ पछि पर्फ्युम भन्नु त्यसलाई म नेता भन्दिनँ होइन, तर यदि तमाम विषयहरू थिए र ती तिनवटा चार मेजर उहाँले त्यो 12 बुँदे संयुक्त विज्ञप्तिमा त्यो तिनवटा चार कुरा राखेका छन्, अरू कुरा केही पनि जस्तो अब यो हुलाकी राजमार्ग त्यो पनि आएको छैन होइन, यद्यपि उहाँले के भन्नुभयो त्यो उहाँको आफ्नो चाहिँ संसदीय उसमा उहाँको दलमा पार्टीमा ओलीजी जानुभन्दा अगाडि म चाहिँ पञ्चेश्वरको कुरा उठाउँछु अरुणको कुरा उठाउँछु, यद्यपि अरुण त उहाँकै कारणबाट पहिला चाहिँ बिग्रेको थियो होइन, भन्दाखेरि समग्रमा उहाँले विवाद हुने विषय केही पनि उठाउनु भएन। जुन एउटा इन्डियाले राम्रो सौहार्द आतिथ्य अनि अलिकति धेरै पत्रपत्रिका मिडियामा अलिकति हाइलाइट भयो उहाँको, भन्दाखेरि उहाँलाई के छ भने सन्तुष्ट भएर चाहिँ आए जस्तो उहाँलाई छ, त्यो भनेको के भनेदेखि म सेक्योर्ड भएँ भन्ने हो, मनोविज्ञानभित्र के हो म दक्षिणलाई म अब दक्षिणबाट मलाई कुनै खतरा छैन है सत्ताबाट हट्ने भन्ने खालको त्यो मनोविज्ञान बोकेर उहाँ फर्किनु भएको छ।
जुन शब्दावली प्रयोग गरे र भने पनि कङ्ग्रेसले भन्न खोजेको राष्ट्रिय एजेन्डा भन्दा पनि प्रधानमन्त्री ओलीले व्यक्तिगत रूपमा आफूलाई सुरक्षित महसुस,
उहाँले आफूले भन्दा पनि वास्तवमा इन्डियाले चाहेको, फेरि यसमा नि म उहाँलाई धेरै दोष दिन्न हेर्नु चाहिँ होइन, इन्डियाले चाहेको पनि हो। इन्डिया पनि तुरुन्तै जस्तो तपाईँले चाहिँ उहाँ प्राइम मिनिस्टर इलेक्ट हुने बित्तिकै चाहिँ मोदीजीले तिनचोटि फोन गर्नुभयो, परराष्ट्र मन्त्री स्वराजजी आउनुभयो यहाँ होइन, म एकदमै इम्पोर्टेन्स दिइरहेको थियो, त्यही कारण उहाँले भिजिट गराउनुभयो, इन्डियाले भिजिट गरायो, यहाँतिर बुवा चाहिँ सम्मेलन फोरम पनि उहाँले छोडिदिनुभयो ओलीजीले भन्दाखेरि, सबभन्दा पहिलो होइन बुवा फोरम पनि भन्दाखेरि यो त के भन्दाखेरि इन्डिया नै उहाँको पनि प्रायोरिटी रहेछ, दुबईको प्रायोरिटी मिल्यो। इन्डियाले के चाहन्थ्यो, कहीँ फेरि अब उम्किने भयो कि दसैँ उत्तरपट्टि थुप्रै कुराहरू छन् होइन, इन्फ्रास्ट्रक्चर रेलवे लिङ्कका कुराहरू छन्, त्यसै गर्दा पछि पेट्रोलियम सप्लाईका कुराहरू छन्, थुप्रै चाहिँ, अनि यो
दुई छिमेकीले दिम्ला भन्ने देखाउने अनि त्यही बिचमा हामीलाई अल्झाइरहने हो
त्यही त। यो त्यसैले हामीले सबभन्दा पहिला नि यो ठुल्ठुलो अहिले नै राखेका प्रोजेक्ट तपाईँले भन्नुहोस् होइन, त्यो अब अहिले एक साल त सामान्य सर्वे डिपिआर दुई तिन वर्ष, त्यसपछि अब यो ठुलो पहाडबाट ल्याउनु पर्ने चाहिँ यो रेल होइन, अब खालि के भन्ने एउटा यो मोतियारीबाट यो चाहिँ रक्स अमलेखनसम्मको एउटा चाहिँ 69 किलोमिटर लामो होइन, जसले जसले 20 लाख टन पेट्रोलियम पदार्थ जुन हरेक साल ल्याउँछ, त्यो अलिक एउटा पहिलेदेखिको कुरा हो त्यो, अनि यो इन्टिग्रेटेड चेक पोस्ट त्यो दुईवटा उहाँले उद्घाटन गर्नुभएको छ, अरू त सामान्य किसिमले अरू जुन तिनवटा प्रोजेक्ट राखेको छ त्यो कुनै बृहत अब अरू त्यो $1 अरब दिने कुरा त्यो सामान्य पहिलेदेखि नै घोषणा गरिएको कुरा, अहिले 60 मेगावाटको पावर दिइराख्ने, पछि 600 पुर्याउँछ भनेर चाहिँ हामीले 470-500 हिउँदमा त्यसको त्यो मेगावाटको सर्टेज हुन्छ, त्यो फुलफिल हुन सक्यो भने अलिकति राहत पाउँछौँ हामीहरूले होइन। यी सब कुराहरू छन्, अनि फेरि अर्को सबभन्दा ठुलो मुद्दा भनेको अहिले झन् झन् 10 खरबको व्यापार घाटा हुँदै त्यसमा 7-8 खरब भारतसँग हुन्छ, रेल आए पनि रेलको सामान इन्डियन नै आउने होइन, अनि यो आइसिपीबाट पनि झन् व्यापार घाटा उच्च हुने, त त्यसलाई काउन्टर गर्ने हिसाबले हामीले के जस्तो कृषिमा हामीले ल कृषिमा हामीलाई बजार दियो भनेर सक्नु पऱ्यो नि त, कृषिमा यो क्षेत्र हामी उत्पादन गर्छौँ हामीले बजार पाउनु पऱ्यो भन्नु, अनेक खालका चाहिँ तपाईँको नन ट्यारिफ ब्यारियर भन्छ नि त होइन, उहाँ ल्याउँदाखेरि भन्सारदेखि बाहेक अन्य विभिन्न खालको प्रशासनदेखि क्वालिटी भएन के भएन दुनियाँ भएन भनेर अझाउने काम भइरहेको छ, व्यापार घाटालाई मात्रै हामीले गरेको चाहिँ त्यहाँ खरबौँ रुपियाँ हाम्रो चाहिँ बचत हुन्थ्यो, यी सब कुराहरूमा चाहिँ उहाँले सफल हुनु भएन। के भए सफल हुँदैछ, तिनवटा कुरा हाल्नुभयो जुन चाहिँ हेर्दाखेरि राम्रो देखिने, उताबाट दिने भएकोले यता पनि दिने भन्ने खालको देखिन्छ, अनि समग्रमा के भयो भन्दाखेरि चाहिँ उहाँको भिजिट राम्रो भनेको मतलब उहाँ व्यक्तिगत रूपमा सन्तुष्ट भएर आउनुभएको छ।
वैशाख 7 केन्द्रीय समिति बैठक फेरि सुरु हुन्छ कि भन्नुभयो यहाँले, बजेट अधिवेशन पनि सुरु हुन्छ होला किनभने जेठ 15 बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। कङ्ग्रेस यसरी आन्तरिक गतिविधिमा अल्मलिरहँदा शक्तिशाली भन्छ सरकारले आफूलाई, बिचमा बजेटमा के चलखेल हुन्छ के गरिन्छ कङ्ग्रेसले हेर्न भ्याउँछ कि भ्याउँदैन?
कङ्ग्रेसले हेर्ने त अब नभ्याउने कुरै भएन, त्यो त अब कुनै चलखेल त अब त्यो कुनै लुगार गर्ने कुरा त अब हुन्छ नि, कुनै कुनै त अब नीतिगत परिवर्तन गरेर नि अनेक खालको चलखेल त हुन्छ नि होइन। अब अहिले जुन श्वेत पत्र जारी गरेको छ अर्थ मन्त्रालयले अर्थमन्त्रीजीले त्यसको त्यो चाहिँ घाँटी हो, अब घाँटी हेरेर हार्ड लिने प्रयास हुन्छ कि हुँदैन या म्यानिपुलेसन हुन्छ त्यो चाहिँ हामीले हेर्नुपर्नेछ। त्यही कारण यो तपाईँले भनेको 7 दुई तिन दिन लाग्छ, त्यसपछि सम्पूर्ण हाम्रो इनर्जी एकातिर यो संसदमा हामी वाच डग स्ट्रङली हामीले हेर्ने, अर्कोतर्फ पार्टीलाई रिइनर्जाइज रिअर्गनाइज गरेर रिभाइटलाइज गरेर लाने, यो दुईवटा अभियानमा हामी लाग्छौँ।
हुन्छ डाक्टर नारायण खड्का, समय दिनुभयो यहाँलाई धेरै धन्यवाद।
तपाईँलाई धेरै धन्यवाद छ यहाँ बगासम्म आएर रेकर्ड गर्नुभयो अनि समसामयिक विषयमा मेरो र पार्टीको आफ्नो धारणा राख्ने मौका दिनुभयो, धन्यवाद दिन चाहन्छु, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्का। आजको कुराकानी नेपाली कङ्ग्रेसको केन्द्रीय समिति बैठक र संसदमा उसको भूमिकामा केन्द्रित थियो। उहाँसँगको यो कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट म प्रकाश शर्मा पनि बिदा माग्छु, नमस्कार।